یا علی مدد. الوائز رائے ابو علی مشنری وائز نمبر
716 2nd of June 1985 وائز ان یارک ملک مکانہ آف ٹورنٹو. آشا جی تل دھرم نے ہستی پاپ سوہی گت اتارے گر بھائی سوہی گت اتارے گت نہ کہیا نر جی مانے گت نہ کہیا نر جی مانے تے مہاجن ماں نہیں پوچھا ہری انت انت ہری انت جو سامی شاہ انت جو انت مولا جانے. مولانا حضرت امام قیصر اللہ صلی اللہ محمد و آل محمد. جندارو گرپیر حسن کبیر دین ماں باپ کا یہ جنان جو انت اکھاڑا ہے, ہر روز اس کے تھوڑے سے پاٹھ دعا کے پہلے بھی پڑھے جاتے ہیں اور کبھی کبھی بعد میں بھی پڑھے جاتے ہیں. پھر حسن کبیر دین ہمارے اس وارے کے گرو ہیں. اس وارے کا میرا مطلب ہے پڑتار ویلا جس میں سے ہم آج پسار ہو رہے ہیں. کل یگ کو بیٹھے ہوئے آسرے 7000 برس ہوئے, یہ رسن کبیر دین کو 500 برس ہوئے, پھر رسن کبیر دین کو انت کا ور ملا. اور انت کا ور کا مطلب یہ ہے کہ دنیا میں ایسی روحانیاں پیدا ہوتی ہیں کہ جو بہت اونچے درجے کی ہوتی ہیں, تو وہ نہ صرف یہ کہ خود کو پار اتارتی ہیں بلکہ وہ پار اتری ہوئی ہوتی ہیں, اسپیشل انسائنمنٹ کے اوپر دنیا میں آتی ہیں. یہ روحانیاں دنیا میں آ کے دوسروں کو مذہب سکھا کے روحانی رستے پہ لگا کے ان کی بدیاں برائیاں دور کرا کے ان کو پاک صاف کرا کے ان کو نجات دلاتی ہیں. یہ اعلیٰ درجے کی روحانیاں دنیا کے اندر ہر ایک مذہب کے اندر خدا تعالیٰ پیدا کرتا ہے. ان تمام روحانیوں میں اونچے سے اونچا درجہ جس کا ہے تو وہ پیر کا درجہ ہوتا ہے. پیر کا درجہ امام سے سیکنڈ ہوتا ہے. میں پیروں کے متعلق بہت کچھ بول چکا ہوں, پھر بھی میں بولتا رہوں گا, اس لیے کہ گئے 25 برس میں ہماری جماعت کے اندر ہر جگہ, چاہے وہ افریقہ ہوئے یا ہندوستان پاکستان ہوئے, کینیڈا کی جماعت تو 15 برس کی بچہ جماعت ہے, جماعت کے حساب سے ہم 15 برس کے بچے ہیں. ہم نے اپنے مذہب کی جو فنڈامنٹل چیزیں ہیں آہستہ آہستہ بھلا دی ہیں, اور غیروں کی کتابیں پڑھ کے ہم اپنے مذہب سے ناواقف بنتے جاتے ہیں, اور ڈیلی یہ چیز ہر روز یہ چیز بڑھتی جاتی ہے کہ ہم اپنے مذہب کی کتابوں سے بے درکار ہو گئے اور ہم نے دوسرے مذہب کی اور دوسرے مذہب کے ماننے والوں کی لکھی ہوئی کتابیں جو بہت دفعہ اپنے اسماعیلی مذہب کے اوپر بھی لکھی ہوئی ہوتی ہیں لیکن لکھنے والے پر قوم کے ہوتے ہیں، اس لیے ہم ان لوگوں کی کتابیں پڑھ پڑھ کے یوں سمجھ بیٹھے کہ ہمارے باپ دادا سچے رستے پہ نہیں تھے، یوں سمجھ بیٹھے کہ ہمارا مذہب جو ہے وہ اچھا سچا مسلمان پیدا کرنے والا مذہب نہیں ہے، یوں سمجھ بیٹھے کہ ہم مسلمان نہیں رہے، یوں سمجھ بیٹھے کہ اسلام کچھ اور چیز ہے اور ہم کچھ اور چیز ہے۔ اس لیے کچھ برسوں سے سوچ سمجھ کے بعد میں نے یہ ولن اختیار کی کہ اپنے مذہب کی فنڈامنٹلز کو ظاہر کرتا رہوں۔ میرے اوپر ٹیکا کرنے والے بہت ہیں، مجھے اس چیز کی کوئی پرواہ نہیں، اس لیے پرواہ نہیں کہ میں اپنا مذہب سکھاتا ہوں، وہ مذہب کہ جو ہمارے باپ داداؤں کو ہمارے پیروں نے سکھایا، وہ مذہب کہ جو اماموں کے حکم سے ہمارے پیروں نے ہمیں سکھایا، پیروں نے سکھایا مگر اماموں کے حکم سے سکھایا۔ حضرت امام مولانا سلطان محمد شاہ صلوات اللہ علیہ ہمارے 48 اماموں میں، میں آج حاضر جومے کی بات نہیں کرتا، علی سے لے کے 48 جومے امام سلطان محمد شاہ تک ہوئے، حضرت علی اور امام سلطان محمد شاہ کے بیچ میں 46 امام ہوئے مگر 48 جومے امام سلطان محمد شاہ نے جو اسماعیلی مذہب کے لیے اور دین اسلام کے لیے کیا ہے وہ کسی اور امام نے نہیں کیا۔ اماموں کے اندر چھوٹے بڑے درجے نہیں ہوتے، پیروں میں بھی چھوٹے بڑے درجے نہیں ہوتے۔ ہم یہ نہیں کہہ سکتے کہ پیر صدر دین، پیر حسن کبیر دین سے بڑے تھے یا پیر شمس ان سے زیادہ اونچے تھے، جس طرح اللہ نے ہم کو منع کیا ہے کہ کسی بھی نبی کے درمیان اونچی نیچی بات کا فرق نہ کرو، اللہ نے ہم کو منع کیا ہے کہ نبیوں میں تفاوت نہ کرو، کیونکہ ہر نبی نور ہے اللہ کا، چاہے نبی کی عمر چھوٹی ہو یا زیادہ، چاہے نبی نے 100 آدمیوں کو ہی مرید بنایا ہوئے، مگر نبی کا درجہ تمام نبیوں کے اندر ایک سریخہ ہوتا ہے۔ 1,24,000 جو نبی تھے ان سب کا درجہ برابر ہے، کوئی چھوٹا نہیں کوئی بڑا نہیں۔ ہاں اپنے اپنے زمانے کے حساب سے ان کے کاموں میں فرق ہوتا ہے۔ جیسس جس کو ہم حضرت عیسیٰ علیہ السلام مانتے ہیں، حضرت عیسیٰ ہمارے رسول ہیں، یعنی ہم مسلمان عیسیٰ علیہ السلام کو خدا کا رسول مانتے ہیں۔ دنیا کے اندر آج کرسچن بہت ہیں، وہ لوگ جیسس کو کرائسٹ کہتے ہیں۔ ہسٹری دیکھتے ہیں تو عیسیٰ نبی نے اپنے ساری اس زندگی میں کہ جو زندگی انہوں نے لوگوں کے ساتھ گزاری، میرے شبدوں کو سمجھنا، اس لیے کہ میں جو کہتا ہوں ہر لفظ تول کے سوچ کے سمجھ کے کہتا ہوں آپ کو، انہوں نے جو زندگی لوگوں کے ساتھ گزاری، کیونکہ بہت سی ایسی زندگی بھی تھی عیسیٰ علیہ السلام کی کہ جو لوگوں کے ساتھ نہیں گزاری، اس لیے میں نے اپنے لفظوں میں یہ تفاوت پیدا کی۔ کرسچن ان کو 3 نبوت کا نبی مانتے ہیں، 30 کی عمر میں حضرت عیسیٰ علیہ السلام کو 3 کے لیے نبوت ملی، جان دی بیپٹسٹ نے ان کو بیپٹائز کیا۔ میں اس بات میں نہیں چاہتا، کہنا میں یہ چاہتا ہوں کہ عیسیٰ علیہ السلام نے بہت محنت کی، بہت محنت کی، 100 آدمی کرسچن نہیں بنا سکے۔ عیسیٰ علیہ السلام اولی العزم نبی ہیں، عیسیٰ علیہ السلام کا درجہ بہت بڑا ہے، لیکن اپنی ساری کام کاج والی زندگی میں 100 آدمی بھی اپنے فالوورز نہیں بنا سکے۔ اور رسول اللہ صلی اللہ علیہ وسلم جب یہ آخری حج کرنے کے لیے گئے تو 120,000 مسلمان ان کے ساتھ تھے، حالانکہ مسلمان اس سے زیادہ تھے، سب کے سب تو حج کرنے کے لیے نہیں آئے نا، کم از کم 50% مانو تو بھی 250,000 مسلمان ہو چکے نبی کی زندگی کے اندر۔ یہ کام کاج اور یہ کارکردگی کسی اور نبی کو نصیب نہیں ہوئی، لیکن پھر بھی ہم ایسا نہیں کہتے کہ عیسیٰ علیہ السلام چھوٹے نبی تھے، 100 آدمی بھی اپنے دھرم میں نہیں لا سکے، اور رسول اللہ 250,000-300,000 آدمی اپنے مذہب میں کنورٹ کر سکے، مگر ان سب کا درجہ اس لیے برابر ہے کہ جو نور عیسیٰ نبی میں تھا وہی نور محمد میں تھا، اور تمام نبیوں کے اندر ایک ہی نور تھا۔ بالکل اسی طرح سے جتنے بھی امام ہوئے کوئی اونچا نیچا نہیں، چھوٹے سے چھوٹی امامت مولانا امام رکن الدین خرشاہ کی تھی، ہم اس کو دعا پڑھنے والے خیر شاہ کہتے ہیں، ان کا نام خیر شاہ نہیں تھا، خرشاہ تھا، خرشاہ کا مطلب دی سن، دین کا سورج۔ مولانا امام رکن الدین کی امامت چھوٹے میں چھوٹی تھی، شارٹیسٹ امامت 1 برس کی، لمبے سے لمبی امامت سلطان محمد شاہ کی۔ اگر قربانی کا حال دیکھو تو امام شاہ خلیل اللہ کے ٹکڑے ہو گئے، کم کے گام کے اندر بلوائیوں نے، دشمنوں نے امام خلیل اللہ کے بوٹیاں بنا ڈالی، جیسے بوچھر کاٹتے ہیں اس طرح سے۔ کربلا کا بیان آپ اگر سنو تو امام حسین علیہ السلام نے دودھ پیتے چھوٹے چھوٹے بیبیز بھی اپنی فیملی کے قربان کر دیے، مگر جو نور کا حساب کرو تو تمام اماموں کے اندر ایک ہی نور ہے، اور وہ علی کا نور ہے۔ اسی طرح سے دیندارو، جو پیر ہے وہ نبی کا نور ہے، پیر کے اندر نبی کا نور ہے، امام کے اندر علی کا نور ہے۔ تو پیر حسن کبیر دین کا میں ذکر کر رہا تھا آپ کو، دنیا کے اندر خدا تعالیٰ ایسی بہت سی روحانیاں بھیجتا ہے کہ وہ روحانیاں دنیا کے اندر آ کے لوگوں کو رستہ بتا کے خود گزر جاتی ہیں، لیکن ہزاروں آدمیوں کو تار جاتی ہیں۔ وزیر ریمو تھے گوادر والے، امام نے فرمایا 10,000 جیووں کو تار گیا۔ وزیر اسماعیل گنگجی کے لیے علی شاہ محبوب فرمایا 10,000 جیووں کو تار گیا۔ سبز علی مشنری کے لیے سلطان محمد شاہ امام نے فرمایا کہ اس نے ہزاروں آدمیوں کو روحانی مذہب سکھایا، نمبر نہیں بتایا، کوانٹیٹی نہیں بتائی، بے شمار آدمی تھے۔ مریدوں کے اندر بھی، جماعتوں کے اندر بھی ایسی مہان ویکتیاں ہوتی ہیں کہ جو خود تو تر جاتے ہیں لیکن دوسروں کو بھی تار جاتے ہیں۔ پیر صدر دین نے 12 کروڑ جیووں کو تارا۔ پیر صدر دین کے پہلے زمانے کے اندر کے جب دنیا میں یہ عربی اسلام نہیں تھا، عربی اسلام، اسلام تو تھا، اسلام تو جب سے دنیا بنی تب سے تھا، ارے دنیا نہیں بنی تھی اس کے پہلے بھی اسلام تھا۔ اسلام کہتے ہیں خدا تعالیٰ کے ہر حکم کو ماننا، سامنا نہیں کرنا، سبمٹ ہو جانا، اس کو اسلام کہتے ہیں۔ فرشتوں کا دین اسلام ہے، نبیوں کا دین اسلام ہے۔ ہر زمانے کے اندر خدا تعالیٰ کے ایسے لوگ اور بھگت رہے، ہندوستان میں، چائنا میں، آسٹریلیا میں، یورپ میں، مڈل ایسٹ میں، افریقہ میں، ہر جگہ خدا تعالیٰ نے نبی بھیجے۔ ہمارے پاس کوئی ہسٹوریکل ریکارڈ نہیں ہے کہ نارتھ اور ساؤتھ امریکہ کے اندر کوئی نبی آیا کہ نہیں آیا، ہسٹوریکل ریکارڈ نہیں، لیکن اللہ فرماتا ہے کہ کوئی ملک ایسا نہیں، کوئی نیشن ایسی نہیں کہ جہاں میں نے اپنے نبی نہیں بھیجے۔ اس آیت کو سامنے رکھ کے تو ہم یہ بھی مانتے ہیں، بھلے ہم کو پتا نہیں، لیکن نارتھ اور ساؤتھ امریکہ کے اندر بھی کوئی نہ کوئی نبی ضرور آیا ہوگا، کیونکہ اللہ کہتا ہے ہر کنٹری کے اندر اور ہر نیشن کے اندر میں نے نبی بھیجے، 1,24,000 نبی ہوئے۔ اور ہم کو معلوم ہے کتنے نبیوں کا نام پتا ہے؟ 29۔ 1,24,000 نبیوں میں سے 29 نبیوں کا نام کا پتہ لگتا ہے۔ کبھی ادھر ادھر سے اور کتابیں اور حدیثیں اور بائبل وغیرہ اکٹھی کریں تو 96 نبیوں کا نام پتہ لگتا ہے، 100 بھی نہیں۔ تو گرپیر حسن کبیر دین سے پہلے اس صدر دین کو 12 کروڑ کا ور ملا، 12 کروڑ جیو تار گئے۔ گرپیر حسن کبیر دین سے پہلے ہندوستان کے اندر بہت لاکھوں سال یا ہزاروں سال پہلے خدا کا ایک ایسا بندہ پیدا ہوا کہ جو بادشاہ تھا، چھترپتی راجا تھا، لیکن اس نے اپنا تمام راج پاٹ خدا کے رستے میں قربان کر دیا، یہاں تک کہ اس نے فقیری لے لی، اور اس بادشاہ کا نام تھا عبداللہ۔ یہ عبداللہ عربک ٹرانسلیشن ہے ہریش چندر کا۔ ہریش چندر ایک راجا تھا، وہ ہری کا مانا ہوا پیارا تھا، ہری کا پیارا تھا، خدا کا بندہ تھا۔ اس کا میں نے ٹرانسلیشن عبداللہ کیا۔ اس زمانے میں اس کا نام ہریش چندر تھا، وہ 7 کروڑ جیووں کو تار گیا۔ اسی طرح سے ہمارے گنانوں میں ایسا ہے کہ ایک اور بھگت ہوا جس کا نام پرہلاد تھا، وہ بھی بادشاہ کا لڑکا تھا مگر فقیری لے لی، دنیا چھوڑ دی۔ اس نے لوگوں کو ہدایت دی، بڑی قربانیاں کی، اور اس آدمی نے بھی 5 کروڑ جیووں کو تار دیا۔ اور ایسا بھی ایک آدمی تھا کہ جس کو ہم یدھشٹھر کے نام سے پہچانتے ہیں، وہ اور اس کے دوسرے 4 بھائیوں نے مل کے بڑی قربانیاں کی، بڑے بھوگ دیے، بہت سروس دی، دکھ بہت اٹھائے، راجپاٹ بھی چھوڑا، اور انہوں نے 9 کروڑ آدمیوں کو مذہب کا رستہ بتایا۔ گرپیر حسن کبیر دین کے لیے امام مولانا سری اسلام شاہ صلوات اللہ علیہ فرمایا کہ میں تم کو 9 کروڑ کا ور دیتا ہوں، یعنی تم کو میں وہ طاقت دیتا ہوں کہ 2, 4, 5, 10 کروڑ نہیں، 9 کروڑ حساب بغیر، کاؤنٹ لیس لوگوں کو تم تار جاؤ گے۔ تمہاری عبادت بندگی اور دعاؤں کی وجہ سے کروڑوں آدمیوں کو نجات ملے گی، اور یہ ور قیامت تک کے لیے جاری ہے، قیامت تک، لاکھوں برس باقی ہیں قیامت کو۔ تو یہ گرپیر حسن کبیر دین ہیں جنہوں نے یہ انت اکھاڑا لکھا۔ اکھاڑا کہتے ہیں کہ جہاں حساب بغیر کے آدمی جمع ہوئے، لارج گیدرنگ، جیسے کہ ہر سال حج کی موسم جب آتی ہے ساری دنیا سے مسلمان مسافری کر کے ادھر اکٹھے ہوتے ہیں، لاسٹ حج میں 30 لاکھ آدمی، 3 ملین لوگ مسلمان حج میں جمع ہوئے، اتنے لوگ کبھی بھی ایک دفعہ جمع نہیں ہوئے 1400 سال میں۔ یہ ورلڈ ریکارڈ تھا لاسٹ ایئر کا حج کہ جس میں 30 لاکھ آدمی اکٹھے ہوئے۔ تو گرپیر حسن کبیر دین ہمارے استاد ہیں۔ اس پرتار ویلا میں سے پیر حسن کبیر دین کو 500 برس ہوئے، وہ 500 برس، اور ابھی جو ٹائم ہم پسار کر رہے ہیں، قیامت تک کا یہ تمام پیریڈ پیر حسن کبیر دین کے نام پہ لگا ہوا ہے، اور اس کو فرتار ویلا کہتے ہیں۔ اس میں کروڑوں جیو ہوئیں گے، اور ان جیووں کو پیر حسن کبیر دین کی دعا بندگی سے تارا جائے گا۔ گرپیر حسن کبیر دین نے فرمایا کہ یہ پاور، پیر کی جو طاقت ہے گناہ بخشنے کی اور نیکی کرانے کی اور نجات دلانے کی، یہ پاور میں جماعت کو دیتا ہوں۔ پیر نے اپنی پاور میں سے، پیر کی 16 کلا ہیں، उसमें से चार कड़ा यानी 25% पीर की ताकत गत के अंदर दे दी गई। गत कहते हैं जब मजहबी कामकाज के लिए, धार्मिक हमारी ड्यूटी और फर्ज के लिए हम जब शाम को और सुबह इकट्ठे होते हैं दुआ बंदगी के लिए, उस वक्त जो लोग इकट्ठे होते हैं, मुखी कामड़िया अपनी गादी पे बैठते हैं शाहपीर के हुक्म से, और जमात आके अपनी मजहबी फर्ज पूरा करती है, इस जगह को गत कहते हैं। भले ये स्कूल है मगर ये इस वक्त गत है क्योंकि जमात बैठी है, अभी तक दुआनियत खैर नहीं हुई। शाहपीर का नूर यहां हाजिर है दुनिया की हर एक जगह के ऊपर, जहां भी, चाहे वो आलीशान मकान होवे, चाहे झोपड़ी होवे, चाहे 5 आदमी होवे, चाहे 50,000 आदमी होवे, मुखी का मड़िया नेमे हुए, मुखी का मड़िया बैठे, जमात बैठे, ये गत है। कभी ये स्कूल का हॉल नहीं तो बाहर एक ओपन पार्क के अंदर किसी झाड़ के नीचे मुखी का मड़िया इसी तरह से गत बना डाले तो ये भी गत है। गत संस्कृत लफ्ज है और उसका मतलब है वो जगह कि जहां जाके आदमी को प्रोटेक्शन मिले, सिक्योरिटी मिले, उस जगह को संस्कृत में गत कहते हैं। ये गत का जो शब्द है मैंने किसी भी हिंदू चौपड़ी में कहीं नहीं पढ़ा, मालूम नहीं पीरों ने ये लफ्ज किस तरह ढूंढा, वो तो नूरानी ताकत वाले थे। लेकिन याद रखो मोमिनो, ये हिंदुओं का लफ्ज नहीं है। मैंने बहुत सी, लगभग जितनी भी बन सकी मैंने हिंदुओं की किताबें पढ़ी, ये एक यूनिक वर्ड पीरों ने ढूंढा और हम सिर्फ इस्माइली ही इसको यूज करते हैं, तो ये गत है। गत के अंदर पीर की जितनी रूहानी ताकत है उसके 25% ताकत गत के अंदर है। हजरत इमाम मौलाना शाह सुल्तान मोहम्मद शाह सलवातुल्ला अलैह, उनके हुजूर में बंबई का एक बहुत बड़ा जबरदस्त आदमी था, दुनिया भर के अंदर मशहूर था और वो मिशनरियों का प्रेसिडेंट था। उसका नाम था मेजर अली मोहम्मद रहमतुल्ला मकलाई, वो हमारी रिक्रिएशन क्लब के प्रेसिडेंट थे। थोड़े बरस हुए गुजर गए, मौला ने उसको हुजूर वजीर का, हुजूर वजीर उसका टाइटल दिया था, और एक दफा सारी दुनिया के इस्माइलिया एसोसिएशंस का, सारी दुनिया की एसोसिएशंस का वो प्रेसिडेंट था और उसका कमांडर, वर्ल्ड कमांडर का टाइटल था। मैं इसकी बात करता हूं कि जो मिशनरियों का प्रेसिडेंट था, इसके घर में इमाम सुल्तान मोहम्मद शाह हर साल जाते थे, डिनर लेते थे या लंच लेते थे, उसके साथ बैठ के बहुत सी डिस्कशंस करते थे। बड़ा बाहोश आदमी था, बहुत होशियार आदमी था, बहुत अकलमंद आदमी था, लेकिन हर एक इंसान के अंदर सारी दुनिया की चीजें इकट्ठी नहीं होती। अगरचे वो मिशनरियों के इस जबरदस्त इंस्टीट्यूट का, कि जिसको हम रिक्रिएशन क्लब इंस्टीट्यूट इमाम सुल्तान मोहम्मद शाह ने 1920 में बनाई, उसका वो प्रेसिडेंट रहा, उसका ये मतलब नहीं कि उसने सारा मजहब जान लिया। फिर भी मौला के साथ बैठ के बहुत से डिस्कशंस करता था। एक दफा कुछ ऐसी बातें निकली कि जिससे इसके दिल में जागृति पैदा हुई। मौका देख के मौला आराम से बैठे थे, कहते खुदावन मुझे एक अरज करनी, खड़ा हो गया जमीन से। मौला कुर्सी पर बैठे थे, सारी फैमिली इसकी कारपेट पर बैठी थी, खड़ा होके हाथ जोड़े, कहते मौला मुझे एक अरज करनी है। क्या है? कहते खुदावन मैं पानी लाता हूं, आप मुझको मेरी दसवन की भूल चुक का आज तक छांटा दे दो। मां बाप हंस के कहते हैं मतलब ये काम हमारा नहीं, یہ جماعت کا کام ہے, تم جماعت میں جاؤ. جماعت یعنی گپ, اس کو ہم جماعت کہتے ہیں. اور جہاں بھی ہمارے گنانوں میں جملو جماعت کا نام آتا ہے تو ساری دنیا کی جماعت, جملو مینز ٹوٹل, یہ گت ہے. مکلائی یہ کام ہمارا نہیں, جماعت کے پاس جاؤ. کہتا خداوند میں کیسا نصیب دار ہوں, میرے گھر میں میرا مولا آیا ہے. خداوند تیرے پاس سے ہی معافی مانگنی, اور جماعت بھی تو تیرے کو ہی عرض کرنے والی ہے, میرے کو یہاں چھانٹا دے دو. نہیں مطلب یہ کام میرا نہیں, یہ گت کا کام. مولا کا پیارا تھا, تھوڑی ضد کی, تیسری دفعہ صاحب کو پریس کیا. اچھا دیکھو ہم جو بولے گا وہ کرے. ہاں خداوند سوا لاکھ روپیہ رکھو. مکلائی نے سوچا تھا 200-500 ہزار روپیہ مانگے گا. کیا مانگے؟ سوا لاکھ روپیہ 1930s کے اندر, سوا لاکھ روپیہ آج کا 1,250,000 ہو جانے. چھپ ہو گیا ہے, حاضری ماں کھل کھلا کے ہنس پڑے. مکلائی جماعت میں جاؤ. اما کہتے ہیں, یہ ایک بولنے کا, ارے ایسا ہم نہیں کہتے ہیں. تو اما مکھی دو پیسے لے کے تم کو مکھی چھانٹا دے رہے, واللہ قیامت تک معاف. مکلائی چپ کر کے بیٹھ گئے. گت کی طاقت دیکھی, کہاں 1,250,000 روپیہ, اور یہاں صاحب کہتے ہیں کہ کبھی مکھی نے تیرے سے صرف 2 پیسے لے کے تجھے جو چھانٹا دے دیا. تو یہ 1,250,000 کی کوئی حقیقت نہیں, قیامت تک کو تجھے معاف ہو گیا. گت کی یہ طاقت ہے. ہم مذہب والوں کو زندہ رہو, ہمیں معلوم کچھ نہیں, کچھ نہیں. ہم اپنے اسماعیلی مذہب کا 1% بھی نہیں جانتے, ہم کو معلوم نہیں کہ جہاں گت بیٹھی ہوتی ہے وہاں کون آتا ہے, کیا آتا ہے. واللہ آج میں حاضر امام کی حضور میں قسم کھا کے آپ کو کہتا ہوں, اللہ کی قسم کھاتا ہوں, اور یہ دعا مانگتا ہوں کہ خدا آپ کو ایسی نظر دے وے کہ جماعت کے اندر کون آتے ہیں آپ اس کو دیکھ سکو. الحمدللہ میں دیکھتا ہوں, اس لیے میں کہتا ہوں, قسم کھا کے کہتا ہوں, آپ کی نظریں کچھ نہیں جانتی. ظاہر کی آنکھیں اچھی ہیں, اندر کی آنکھیں اندھی ہیں. ہم کو کچھ پتا نہیں ہے کہ جماعت کیا چیز ہوتی ہے. ہمیں جماعت کی بے ادبی کرنے میں ذرا بھی پتا نہیں لگتا کہ ہم کیا کر رہے ہیں. ہم کو کتنی مار پڑ رہی ہے روحانی حساب سے, ہماری بے درکاری کے حساب سے ہمیں معلوم نہیں. کاش مولا میری ساری دنیا کی جماعت اسماعیلی بھائی بہنوں کو حقیقت کی نظر دے رہے. ہماری جماعت میں اچھے لوگ ہیں, ٹورنٹو میں بھی ہیں, الحمدللہ ہیں, کہ جن کی وجہ سے جماعت ہری ہے. 1,000 میں سے 999 ہماری جماعت میں اگنورینٹس ہیں. 999, کبھی یہ فگر اور میں کہہ دوں تو 9,999 out of 10,000 آر اگنورینٹس. ہم دعا بھی پڑھتے ہیں تو ہمارا لباس کپڑے ہمارے جماعت خانے میں ہوتے ہیں, یعنی ہمارا تن. منوا تو باہر گھومتا ہے. ہم جب دعا بھی پڑھتے ہیں تو میجورٹی ہمارے لوگ جو ہیں وہ باہر گھومتے ہیں. گت کا معلوم نہیں. گت کی ایک اور بات سناؤں. زنجبار میں ایک برٹش پولیٹیکل ایجنٹ تھا جس کا نام تھا کرنل ولیم. वो सिंगल था, यानी शादी नहीं की हुई थी, अकेला था। वो ब्रिटिश एजेंट था, ब्रिटिश पॉलिटिकल एजेंट था, अपने इस्माइलियों का बड़ा दोस्त था। और इस्माइली की कोई बात आती थी तो आउट ऑफ वे जाके भी वो अपनी जमात का काम करता था। कोई कारण सर अल्लाह जाने क्या हुआ, उसने आपघात किया, आपघात किया। हमारी जमात में बहुत से लोगों को बुरा लगा, यानी रंज हुआ कि हमारी जमात का ऐसा दोस्त दुनिया से चला गया। आउट ऑफ वे जाके भी अपनी इस्माइली जमात का काम करे, और इस तरह काम करे यानी ऐसा लगता हुए कि इस्माइली ना हुए। जब ये खबर जमात में आई, हमारे मुखी साहब थे उस जमाने में, मैं उनका नाम जाहिर नहीं करना चाहता, इमोशनल हो गए। जमात के अंदर मुखी ने उसकी रूहानी के बख्शने के लिए दुआ मांगी। दुआ मांगनी नहीं चाहिए, मुखी की भूल है, क्योंकि वो इस्माइली नहीं था। हम अपने इस्माइली मजहब की रीत के हिसाब से जो रूहानी इमाम की बायत नहीं की, उसकी बख्शिश के लिए हम जोखमदार नहीं हैं। इस बात को मैं यहां रख देता हूं, इनकम्प्लीट, और बीच में से एक दूसरी बात सुना देता हूं, यह समझने के लिए आपको आसानी हो जाएगी। बॉम्बे के अंदर एक औरत ने मेहमानी रखी अपने मरहूम खाविंद के लिए। इस मेहमानी में वो औरत अकेली बैठी थी। यूजुअली ऐसा होता है कि सगे कुटुंबी फैमिली आज के सब लोग बैठ जाते हैं, यारों दोस्तों को भी बुलाते हैं, हमारी मेहमानी है जरूर आना, तो सब लोग आके बैठ जाते हैं, मगर ये अकेली औरत बैठी थी। मौला जब आके बैठे, मोमन औरत थी, आबिद थी, इबादत वाली थी, करनी वाली थी। मौला जब आके बैठे तो साहब उसके ऊपर बहुत राजी हुए, उसको दुआ आशीष फरमाई। साथ जो मिशनरी थे उन्होंने कहा, खुदावंद इस औरत के हस्बैंड की रूहानी मेहमानी है। मां बाप फरमाया, हम तुम्हारी मेहमानी कबूल करता है, नहीं कुछ फरमाया कि तुम्हारा रूहानी जो हस्बैंड शोहर गुजर गया है उसकी रूह के लिए मैं दुआ सिस देता हूं, जो यूजुअली मौला का काम था। तो वो कहती है, मौला मेरी मेहमानी नहीं, मेरे शोहर की मेहमानी, हम तुम्हारा मेहमानी कबूल करता है। औरत को ऐसा अल्लाह मौला समझे नहीं, अरे जो दिल की बातें जानता है, जो मुंह बंद करके बैठो तो भी सुनता है तुम्हारे दिल की बात, क्या उसको मालूम नहीं। तीसरी दफा कहती है, खुदावन मेरा शोहर गुजर गया, उसकी रूहानी बख्शानी के लिए मेहमानी रखी। अब मौला ने खुद ही खुलासा किया, देखो वो इस नाशरी था, हम उसकी मेहमानी कैसे लेंगे। अब जो मौला के मुख से निकला कि वो इस नाशरी था, तो मुखी कमरिया जो खड़े थे जरा डर गए कि मौला कहेगा कि तुमने इनकी मेहमानी क्यों रखी। लेकिन बात यह हुई है कि औरत ने जाहिर नहीं किया, और जिस कमरिया ने वो मेहमानी लिखने वाले ने लिखी उसने फॉर ग्रांटेड ले लिया कि इसका शोहर इस्माइली होगा, मौला तो जानते थे। तब औरत की आंख में से आंसू आ गए, कहती हाँ खुदावन वो इस्माइली नहीं था, तुम हमको बोलो, उसने हमारी बायत नहीं की, हम उसके जीव का जोखमदार नहीं, हम तुम्हारी मेहमानी कबूल करता है, उसको दुआ सीख दी। माँ बाप चले गए, उसको थोड़े से और भी फरमान किए और यह भी बताया कि उसका शोहर किस हालत में है जब उसने पूछा, लेकिन माँ बाप ने उसको बख्शिश नहीं दी। मेरा मतलब कहने का यह था कि इमाम के हुजूर के अंदर हम जो कुछ भी अर्ज़े करते हैं वो जमात के लिए होती है, क्योंकि जिन्होंने बैयत की है पहले उनका हक है, ये मालिक तो सारे जहान का है। अगर कोई हिंदू मंदिर में जाके घंटा बजा के कहता है, हे ईश्वर, हे परमात्मा, प्रभु मेरे कष्ट दूर करो, मेरे पाप हरो। तो याद रखो दीनदारों, ये दुआ कहाँ जाती है? प्रभु के पास। वो प्रभु हजर इमाम है। और अगर कोई भी कौम का आदमी जब वो खुदा की इबादत करता है तो उसकी इबादत इसी इमाम जमान के पास आती है, क्योंकि सारी जहान का ये अल्लाह का नूर हमारे अंदर मैनिफेस्ट है, जाहिर है, मौजूद है, हाजिर है। अब उसके लिए कर्नल विलियम की रूह के लिए मुखी साहब ने दुआ मांग ली, जमात में लोगों ने आमीन कह दिया। दो तीन दिन के बाद काउंसिल की मीटिंग थी, मैं कर चर्चा आई काउंसिल के अंदर, मुखी साहब आपको क्या हक था एक नॉन इस्माइली के लिए दुआ मांगने का? मुखी साहब ने महसूस तो किया कि भूल हो गई। मुखी साहब ने कहा, मैंने कोई थार सुफरा मेहमानी वगैरह नहीं की, जमात का दोस्त था, जमात की उसने बड़ी खिदमत की, मुझे ऐसा हुआ कि चलो उसके लिए मैं दुआ मांगू। नामदार काउंसिल ने मुखी को थोड़ा सा दंड किया। देखो इस वाकया के पीछे बहुत सी बातें जाहिर होती हैं। जब मुखी साहब को ऐसा समझ लो कि 2-5 सेंट जो कुछ भी दंड किया, तो मुखी साहब को जरा बुरा लगा। मुखी ने भूल जरूर की, मगर यह गादी ऐसी है कि मुखी कमड़िया के ऊपर केस नहीं हो सकता, मुखी कमड़िया को फाइन नहीं हो सकता। मुखी कमड़िया शाहपीर के वकील हैं, रिप्रेजेंटेटिव हैं, गुनाह मुआफ करने वाले हैं। ये सत्ता मुखी कामड़िया के सिवा और किसी इंस्टीट्यूट को, किसी भी, कोई भी दूसरी सोसाइटी को नहीं है, न काउंसिल को, न एसोसिएशन को, न किसी और को, क्योंकि ये सत्ता गत की सत्ता है। पीर के जो 16 कड़ा हैं, आज मेरे पास टाइम नहीं कि मैं आपको जाहिर करूं कि वो पीर की 16 कड़ा कौन सी हैं। कड़ा कहते हैं अथॉरिटीज, कला कहते हैं पावर को। उसमें से 4 कड़ा, 4 अथॉरिटियां गत के पास हैं, और वो 4 कड़ा ये हैं। एक तो ये कि गुनाह मुआफ करने की एक कड़ा है जो गत के पास है। दूसरा ये कि एक का 1,000, 10,000, 5,000, 50,000, 1,25,000, यानी उसकी रेशो बढ़ा देना, एक का कितना देना है, ये सत्ता गत के पास है। बहुत दफा सुफरा पड़ा होता है, नवरोज है, ईद का दिन है, इमामत का डे है, उस दिन देखो तो वो सुफरा ऐसा होता है कि $10,000 में भी शायद न बने। और मुखी कमड़िया कह दे, अला मेरिया 5 सेंट के अंदर ये सुफरा बख्शा जाएगा। तो ये सत्ता गत के पास है, उसके अंदर शंका नहीं करना। और ये हमारी ट्रेडिशन है कि तमाम बड़ी बड़ी रातों को मुखी कमड़िया जमात में गत में अनाउंस करते हैं कि अला मेरिया आजनो बदू सुफरो, घरे थी लई आवाज एटलो सवा 50 सेंट मा, कि 1 सेंट मा मुखी की ताकत आई है, वो बख्शा जाता है, उसका सवाब मिलता है। तो ये कि कितना सवाब देना, ये गत का काम है, ये 2 कड़ा है। तीसरी कड़ा ये है, मुश्किल दूर करने की कड़ा है गत के पास, कि कोई भी मुश्किल मुसीबत आवे गत उसके लिए दुआ करती है। चौथी कड़ा गत के अंदर है, मुर्दे को जिंदा करने की। हमारे गिनानों में है, मुखी तेजे मुआ जीवता करे, मुखी वो है कि जो मरे हुए को जिंदा करे। मुखी की ताकत का आखा गिनान है, लेकिन साथ साथ ये भी है कि 1,25,000 मुखियों ने शाह मारो घानी मा पिलाड़ से, ये भी है। हमारे गत के अंदर ऐसे मुखी भी हुए कि जिन्होंने चोरियां की हैं, ऐसे मुखी भी हुए हैं कि जिन्होंने जमात को ऊंधे रास्ते पे पहुंचा दिया है। ऐसे 1,25,000 मुखियों को घानी में डाल के मौला उनका तेल निकालेगा, लेकिन मुखी इमाम का रिप्रेजेंटेटिव है जो जमात को मौज कराता है। मौज कौन सी? रासला रमा के, डांडिया खिला के, ये मौज नहीं। मुखी की जो कमड़िया की मौज जो जमात को होती है तो वो रूहानी मौज होती है, जमात को लाभ देवे, रूहानी लाभ देवे। इमाम जमान को दुनिया भाने मुखी कमड़िया ने रिपोर्ट भेजी इमाम का तालीका आया काउंसिल के ऊपर कि तुमने मुखी को दंड नहीं किया, मेरे को किया। मुखी कमड़िया शाह पीर की गाड़ी में है, उनकी बहुत इज्जत करो, बहुत इज्जत करो। खास करके मुखी कमड़िया के मुखिया नहीं, कमड़िया नहीं, जब गाड़ी पर बैठे होंगे उनके सामने कभी भी उनका अपमान मत करो, नेवर। मुखी को कुछ कहना है आहिस्ता से कहो। मैंने बहुत से जमात खानों में देखा है, वॉलंटियर्स आते हैं उनको कुछ कहना है तो मुखी कमड़िया के बाजू में जाके कान में कुछ कहते हैं। ये प्रथा बराबर नहीं। मुखी के पाठ के सामने हाथ बांध के बैठ जाओ, घुटनों पे उस वक्त कुछ कहो। मुखी कमड़िया की साइड पे आके मत कहो, सामने आके कहो, क्योंकि वो शाहपीर की गाड़ी है। उस वक्त मुखी कमड़िया की तरफ से कभी कोई ऐसी बात हो जाए कि जो हमको ठीक नहीं लगती, अपनी जबान बंद रखना, कभी कुछ मत बोलना। आमीन। बुरा भी लग गया है चले जाओ, मगर कुछ मत कहो। बाहर निकल के या घर जाके मुखी की दुकान पे जाके कहो, मुखी बापा कल आपने ये बात कही वो ठीक नहीं है, वो ऐसा है तैसा है। लेकिन गाड़ी पे बैठे हुए मुखी कमड़िया को शाहपीर के दर्जे पे ले लो। मुखी कमड़िया को समझना चाहिए कि हम किस जगह पे हैं। और मैंने कहा है कि 125,000 मुखियों का तेल निकाला जाएगा घानी में डाल के, क्यों? कि उन्होंने अपनी अथॉरिटी का गैर उपयोग किया, जमात को दुख दिया। जमात शाहपीर के बच्चे हैं। इमाम का तालीका आया कि तुमने मुखी का अपमान नहीं किया, मेरा अपमान किया। तुमने मुखी को फाइन नहीं किया, मुझे फाइन किया। काउंसिल को माफी मांगनी पड़ी। कुछ टाइम के बाद मौला जंजीबार गए जमात के अंदर, मुखी को पूछा, देखो मुखी तुमने कर्नल विलियम की रूह के लिए दुआ मांगी, कैसे? खुदा ने माफी मांगता हूं। देखो वो मामला खत्म हो गया। मुखी तुम्हारी दुआ के कारण से उसको दोजख की सजा मुआफ हो गई और वो जन्नत में गया। ये गत है। गाड़ी पे बैठे हुए मुखी की जो दुआ है वो मुखी की दुकान के ऊपर बैठे हुए मुखी की दुआ जैसी नहीं है, समझे? मुखी साहब की दुकान पे जाके आप 10 रुपए दे के आओ, मुखी साहब जरूर ले लेते हैं, खाना वदान कहते हैं। मगर वही 10 रुपए कभी जमात खाने में आके मुखी के हाथ पे रखो और गाड़ी पे बैठा हुआ मुखी तुमको जो दुआ दे रहे, तो वो दुआ अजीम चीज है। क्यों? जब जज रस्ते में अंदर होता है तो वो उस वक्त केस की जजमेंट नहीं देता, वो अपनी अदालत करके कोर्ट बैठा के कुर्सी पर बैठ के जब कोर्ट के अंदर वो देता है ना जजमेंट, वो जजमेंट होती है। रस्ते में चलते हुए मैजिस्ट्रेट की जजमेंट नहीं होती। तो गत जमात की मैं आपको बात कर रहा था कि गत ना कहा नरजी माने। पी हसन कबीर दिन कहते हैं कि गत का कहा मौला मांगता है। नर का मतलब इमाम, महाजन माने ही पूछा है। जो चीज गत ने मुआफ कर दी वो महाजन यानी कयामत तक बख्शी गई। तिल धर्म हस्ती पाप, तिल जितना धर्म होवे, हाथी जितना बड़ा गुना होवे। और मुखी साहब कहे शाहपीर बख्शे, पक गया, मुआफ हो गया। आज मैं आपके सामने हमारे जो छांके लिए जाते हैं बरस में एक दफा लैलतुल कद्र की रात को, उन छांटों की हकीकत बयान करने के लिए मैं आज आया। मुझे जब एसोसिएशन में से फोन आया कि आप कहाँ जाओगे, तो मैंने यॉर्क मिल्स जमात खाने को मैंने खुद ने पसंद किया कि मैं इधर आके ये बात बताऊं। और मैंने यॉर्क मिल्स को पसंद किया अपनी मर्जी से, उसमें भी कोई भेद है? हालांकि मुझे किसी दूसरे जमातखाने में आने के लिए इन्विटेशन था, लेकिन मैंने एसोसिएशन से जब फोन आया तो मैंने कहा कि मैं यॉर्क मिल्स जमातखाने जाऊंगा। हमारे मजहब के अंदर ये जो छांटे हैं, ये छांटे गुनाह की मुआफी के होते हैं, ये छांटे रसूलुल्लाह के जमाने से चले आते हैं। नबी करीम छांटा दिया करते थे, बीमारी के अंदर बीमार को भी छांटा देते थे। हिंदुओं के अंदर इस तरह का छांटा देने की रस्म नहीं है, ये मत समझना कि यह कोई हिंदू रस्म है, यह प्योर मुसलमानी रस्म है, इस्लामी चीज है। रसूलुल्लाह से पहले जीसस जो थे, ईसा अलैहिस्सलाम, वो भी छांटा दिया करते थे। और जॉन दी बैप्टिस्ट ने क्या किया, ईसा नबी को जॉर्डन नदी में ले जाके उस पानी से छांटा दिया और बुक भर के वो पानी उनको पिलाया। एक फरमान हजर इमाम का एक तालीका है कि जिसके अंदर हजर इमाम फरमाया कि हमारी जमात गए 1900 बरसों से सिस्टमेटाइज हालत में चली आती है। एक आदमी दूसरे दिन आया मेरे घर पे, कहते मिशनरी साहब, ये मौला ने 1900 बरस की बात की, लेकिन रसूलुल्लाह को तो खाली 1400। कहते मुझे ऐसा लगा 1900 बरस से हमारी जमात। मैंने कहा हाँ, तो क्या 1900 बरस से भी हमारी जमात थी नबी से पहले भी? नहीं, बोला हाँ। चुप होके देखने लगा। वो आया इसलिए ये कहने के लिए कि हजर इमाम ने 1900 बरस का नाम लेके शायद अस्तगफरुल्लाह भूल की हो। मैंने कहा नहीं, हमारी जमात का ये जो सिस्टम है कि हम पाठ रखते हैं, शाहपीर की मेहमानी पाठ के ऊपर रखते हैं, ये तो एक एक्स्ट्रा चीजें हो गई। आस्ते 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 हमारी जमात में बहुत सी ऐसी चीजें घुस गई कि जो हमारी ट्रेडिशन में नहीं है। मिसाल दूं कि आज हम देखते हैं कि, देखो दरबारी की एक बात है, मैं वापस रिपीट करता हूं, दरबारी का लफ्ज हमारी हिस्ट्री की चीज नहीं है, और दरबारी का लफ्ज तो ये अभी अभी अफ्रीका वालों ने शुरू कर दिया, मैं भी इसके ऊपर बोल चुका हूं। और ये जो इतने बहुत बड़े थार सुफरे हैं, सारी दुनिया की चीजें लाओ कोई बात नहीं, लेकिन असल चीज जो लानी चाहिए वो तो हम लाए नहीं। ये मेरे सामने नानी का पाठ पड़ा है, बहुत सी चीजें लेके आए हो, स्पेशल बनाए हो, लाओ खुशी के साथ लाओ, इसके लिए मैं कुछ नहीं कहता। लेकिन आज आपने क्या खाया, दोपहर को क्या खाया, जो घर में खाया वो इधर लाए हो? बहुत थोड़े ऐसे आदमी होंगे हमारी जमातों में, बहुत थोड़ी फैमिलियां होंगी कि जिन्होंने जो घर में खाया वो यहां लेके आए। मिशनरी साहब, हम वो कभी घर में दाल पकाए तो मौला को दाल खिलाएं? हां, दाल खिलाओ। जो घर में खाया है उसमें से थोड़ा पोर्शन निकालो, चाहे वो एक वो टी कप की छोटी प्लेट होती है, भले इतनी प्लेट हो गए। मौला को क्वांटिटी नहीं चाहिए, मौला तो दिल चाहता है। हमारी प्रथा, हमारी प्रणाली का ये है कि हम जो घर में पकाया है उसमें से नांदी का, इमाम की मेहमानी का भाना निकाल के लाएं, चाहे वो कोई भी चीज हो गए। खिचड़ी खाई है, खिचड़ी लाओ, बिरयानी खाई है, बिरयानी लेके आओ। कोई बड़ा दिन है, चांद रात जैसा है कि जुमा का दिन है, या आपके घर में कोई प्रसंग आ गया, या किसी रूहानी की मेहमानी लेके आनी है, तो उस दिन कोई स्पेशल चीज भी बनाओ। जो घर में खाया है वो भी होवे, और एक्स्ट्रा कोई स्पेशल चीज बना के लेके आओ, या बाहर से फ्रूट लेके आओ, कोई बात नहीं। लेकिन आपके घर में जो आपने खाया दीनदारों, वो तो जमात खाने में दिखता ही नहीं है। किसी जगह मान लो कि किसी दिन आपने घर में कुछ नहीं पकाया, कम से कम चाय दूध तो कुछ पिया है ना, दूध लेके आओ। ये दूध के पैकेट लेके आते हो, ये सिस्टम बराबर नहीं है। घर में दूध को गर्म करो, थोड़ी सी शक्कर डालो नाम की, आपके चूल्हे के ऊपर, आपकी सिगड़ी के ऊपर, आपके कुकर के ऊपर, घर के अंदर किचन में पकी हुई चीज आपके घर से जमात खाने में आवे, ये तो वो मालूम है कोई चीज नीचे गिर जाती है ना तो हम उठा के उसकी धूड़ निकालते हैं, ये ऐसा है। ये तो एक वेट उतारने की बात है। स्टोर में गए, दूध का एक पैकेट लेके जमात खाने ले आए, ये कोई तरीका नहीं है। दूध लाओ, घर ले जाओ, गर्म करो, आपके कुकर के ऊपर, आपके किचन में पके। अगर आपके घर में कोई चीज नहीं पकी, आज आपने सिर्फ हैमबर्गर खाए हैं, तो घर में पका के जो चाय पी है उसमें दूध पिया है ना, उसके हिसाब से दूध गर्म करके जमा खाने में लेके आओ। मौला को लुभाने के लिए एक बच्चा मत समझो उसको कि ऐसी बड़ी बड़ी खूबसूरत चीजें रख देंगे। मौला को इन चीजों की कोई परवाह नहीं, वो तो ये दिल देखता है। हमारी प्रथा ये है कि जो रिज़क हमारे घर में, हमारे कुकर के ऊपर, हमारे किचन में जो रोजी पकाई गई, जो रोजी हमने खाई, खाने से पहले उसमें से इमाम का भाना निकाल के शाहपीर की मेहमानी लेके आओ। ये है तरीका। बाकी तो ऐसी सुपरफ्लूअस चीजें बहुत सी हमारे मजहब में जमात के अंदर घुस गई। ये जो छांटे हैं, ये छांटे रसूलुल्लाह के जमाने से चले आते हैं, बल्कि इससे भी पहले मैं आपको कह रहा था कि ईसा अलैहिस्सलाम जीसस के टाइम से एक जमात उस ऑर्गेनाइजेशन के तरीके से कि जो खुदा ने वही करके ईसा अलैहिस्सलाम को फरमाई, वो तरीका आज तक हमारे यहां चला आता है। इसलिए इमाम ने फरमाया कि हमारी जमात 1900 बरसों से संगठित चली आती है। रसूलुल्लाह से पहले भी ऐसा ग्रुप था लोगों का कि जो इबादत करते थे और रसूलुल्लाह के आने की वाट देखते थे, राह देखते थे, वेट करते थे, वो इस्माइली थे। अगरचे हिस्ट्री में उनका नाम इस्माइली नहीं है, मगर वो सतपंथी थे। तो ये जो हमारे छांटे हैं, आप देखो इन छांटों में कितना भेद है। पहले मैं आपको सारे छांटों का नाम पढ़ जाता हूं और फिर मैं एक एक छांटा आपको मैं समझाता हूं। एक छांटा है गिरबा वासना गुनाह नु छांटो, दूसरे नंबर का छांटा है त्रन वखतनी दुआ नु छांटो, इसकी समझूती बाद में देता हूं। तीसरा छांटा है दसवंत का छांटा, चौथा है चार जुगनू, पांचवा है छड़ीदारनू, छठा तौबानू छांटो, सातवां गुनाहोनू छांटो, आठवां गुप्त गुनाहोनू छांटो, नौवां रोशनी न गुनाह, दसवां पहली मंजिल, ग्यारहवां बीजी मंजिल न छांटो, बारवां कबर न पूछाना माते छांटो, तेरमो कबर नी तंगी भीड़ माते छांटो, चौदमा पुल सरात नु छांटो, पंद्रमा बावन घाटी नु छांटो, सोलमो ओगनी स्टोल नु छांटो। एक सत्तरमो छांटो है कि जो मौत के नजदीक जो लोग हो जाते हैं या हजर इमाम आते हैं तो उनके हाथ से बड़ी उम्र के लोग वो छांटा लेते हैं, इस ख्याल से कि दूसरी दफा शायद मौला आवे तो मैं जीता ना हूं, इसको कहते हैं महादिन नु छांटो। अभी इसकी समझूती ये है गिरबावास नु छांटो। कुरान पाक हदीस फरमान और गिनान चारों में से हमको ये बात बताई गई कि जब हम माँ के पेट में थे तो जब हमें समझ आई यानी आठवें सातवें महीने के बाद, तो हम माँ के पेट में खुदा के पास बाहर निकलने के लिए आजिजी करते थे। उस वक्त माँ के पेट के अंदर जो हमें दुख और तंगी थी, वो आज हम उसका एहसास और फीलिंग नहीं समझ सकते। अब ख्याल करो दीनदारों कि माँ के पेट में सिर नीचे होता है, टांगे ऊपर होती हैं, और ऊपर फिर जाके टांगे यूं मुड़ जाती हैं। बच्चों की माँ के पेट के अंदर बहुत सी ऐसी पिक्चर्स निकाली गई, आदमी उस हालत को देखे तो जो रूहानी लोग होते हैं वो इस चीज का एहसास कर सकते हैं। बच्चे के अंदर जीव है, आत्मा है। पांचवें महीने चार महीने पूरे हो जाने के बाद बच्चे के अंदर आत्मा आता है, और आत्मा के साथ उसके पास्ट कर्म सब साथ आते हैं। फिर अश्विन कबीर दीन पी सदर दीन ने हमको बताया कि माँ के पेट के अंदर बच्चे को सब समझ होती है, बच्चा हमारी बातें सुनता है, जो माँ सोचती है वो सोचता है, बच्चे को टेलीपैथी भी होती है। कुछ रूहानियां जो होती हैं गर्भावास के अंदर, जब वो ऐसे बच्चे के जो आला दर्जे की रूहानियों वाले होते हैं और माँ के पेट में होते हैं, तो उनको प्रेगनेंसी के दरमियान उन माओं को अच्छे अच्छे खूबसूरत रूहानी आध्यात्मिक स्पिरिचुअल विचार आते हैं। उस माँ को भी इबादत बंदगी की मोहब्बत और शौक लगता है, क्योंकि उसके पेट में ऐसी रूहानी आला दर्जे की रूहानी है। मैं बहुत दफा वाज़ों में कहा करता हूं कि जो बच्चियां जो माएं बनने वाली हैं, तो वो जब दुआ पढ़े, बंदगी करे, तस्बीह निकाले, झुरा खावे, न्याज पिए, तो डबल नियत करे, अपनी भी और उस बच्चे की भी कि जो उसके पेट में है। इस तरह उस बच्चे को उस बात का सवाब मिलता है। मौलाना अली शाह माँ बाप का एक फरमान है, मौलाना अली शाह फरमाया कि बच्चा जब पैदा होता है तो अली को देखता है। तीन चार महीने तक बच्चा अली को देखता है, और फिर अली शाह फरमाते हैं कि उस बच्चे को डराने की कोशिश करो, चेहरा बिगाड़ो, मुंह बनाओ, उसके सामने कोई भयंकर चीज भी लेके आओ, बच्चा नहीं डरेगा, क्योंकि बच्चे के अंदर अभी तक दुनियादारी की समझ पैदा नहीं हुई, अभी तक वो अपनी रूहानी आलम के अंदर है। तो अली शाह माँ बाप फरमाया आहिस्ता आहिस्ता जब उसका पास्ट के साथ रूहानी ताल्लुक घट जाता है और दुनिया का ताल्लुक भाई बहन माँ बाप प्यार वगैरह करते हैं, रमकड़े उसके सामने पेश करते हैं, ये चीजें जब आती हैं, तो तीन चार महीने के बाद फिर बच्चा अली का दीदार करना बंद कर देता है, उसको फिर अली का दीदार नहीं होता। लेकिन उस बच्चे को जो माँ के पेट में है, इस बात का एहसास और समझ है, और वो उस तंग जगह के ऊपर है, चारों तरफ गर्म पानी है माँ के पेट में, और माँ के बदन की जो हीट है उसको गर्म करती है, बच्चे को अंदर पसीना भी आता है और वो तंग है, मुंह नीचे है, धड़ ऊंचा है। फिर फरमाते हैं कि ऊंधे ऊंधे मुस्तक ऊपर चरण, तू एवी एवी कष्टी भोगवते, ऐसा दुख तू उठाता था कि तेरे पांव ऊपर और तेरा सिर नीचे। घर जाके कल सुबह उठ के शीर्ष आसन करके देखो तो सही, सिर नीचे पांव ऊपर करके ट्राई तो करो, कितनी देर रह सकते हो? एक दो मिनट के अंदर तो आंखों में खून उतर आएगा, गुम हो जाएंगे। लेकिन ख्याल करो धींदारो कि लगभग पांच छह महीने वो बच्चा मां के पेट में ऐसा रहता है, ये दुख है। अल्लाह ताला के नबी ने फरमाया कि वो मौला के पास, अल्लाह के पास अर्ज करके कि या खुदाया मैं तेरा बंदा हूं, तेरी इबादत करूंगा, तेरी हुक्मबरदारी में रहूंगा, तू मेरे को इधर से छुड़ा। रसूल पाक फरमाया कि हर बच्चा ماں کے پیٹ کے اندر اللہ کے ساتھ پرومس کرتا ہے. یہ نبی کی حدیث ہے, ہم کو گنانوں میں فرمایا, ہمارے اماموں کے فرمان میں بھی ہے. تو یہ گربھا واس واپس ہم کو ماں کے پیٹ میں سزا کے طور پہ, پنشمنٹ کے طور پہ نہ جانا پڑے, پھر ہم گربھا واس کے دکھ میں نہ پڑیں, ہم مکھی کمڑیا کے حضور میں جا کے گت میں عاجزی کرتے ہیں کہ ہمارے ماں کے پیٹ میں ہم نے جو کچھ بھی وچن لیے ان میں سے جو کچھ بھی ہم وچن نہیں پال سکے, مہربانی کر کے ہم کو ان گناہوں سے چھڑاؤ. اور مکھی کمڑیا اس کو چھانٹا دیتے ہیں, یہ گربھا واس کا چھانٹا. تین وقت کی دعا ہر ایک کو پڑھنی چاہیے, ہر ایک کو. اور ہم دعا جب ہی پڑھتے ہیں تو میں نے ابھی ابھی آپ کو کہا کہ موسٹلی ہم میں سے دعا میں دھیان ہوتا ہی نہیں, اور ہم سمجھتے ہم نے دعا پڑھ لی. ایسی تو ہم نے دعا کی بہت سی غلطیاں کی ہیں. کبھی کبھی ایسا بھی ہوا ہے کہ آدھی دعا ختم ہو گئی اور ہم جماعت خانے میں آئے, آ کے بیٹھ گئے, جماعت کے ساتھ ہم نے بھی آدھی دعا پڑھ لی, تو ہم بس کھڑے ہو گئے, ہم نے من میں سمجھا میری دعا پڑھی گئی. نہیں دینداروں, مولا کا فرمان یہ ہے کہ جماعت میں انٹر ہو جاؤ اور جماعت دعا پڑھ رہی ہے تو تم پڑھو اس کے ساتھ, لیکن جب اس جماعت کی دعا ختم ہو جائے تو بعد میں اپنی خود کی دعا پڑھو, پوری کمپلیٹ دعا پڑھو, ادھوری دعا نہیں. یہ بھی ایک گناہ ہے, دعا کے اندر دھیان نہیں لگایا, یہ بھی گناہ ہے. دعا کے اندر اچھی طرح سے دھیان لگانے کے علاوہ ہم دنیا کے کچھ خیالوں میں پڑ گئے, کبھی کبھی ہم کو کوئی بھونڈے گندے ڈرٹی خیال بھی آ جاتے ہیں, تو یہ تو بہت بڑا گناہ ہو گیا. اس طرح ہم تین وقت کی دعا کبھی وقت پہ بھی نہیں پڑھتے, بھول جاتے ہیں. ایسے دعا کے جتنے بھی گناہ ہیں وہ گناہ ہم ہر برس 23ویں رمضان کو لیلۃ القدر میں جماعت کے پاس, شاہ پیر کے پاس معافی مانگتے ہیں. یہ تین گناہ ہیں, تین وقت کی دعا کے گناہ ہیں جو مولا ہمیں معاف کرے. دیکھو دینداروں, دعا معاف نہیں ہو سکتی, یعنی دعا پڑھنی ہی چاہیے. افریقہ کے ایک بڑے گام کے اندر میں گیا, کمڑیا صاحب کے پاس تو روز بیٹھوں, ایک آدمی روز کمڑیا صاحب کے پاس آوے, دعا کراوے اور کہے دوسری دعا کے بعد دعا کراوے. کمڑیا صاحب پہلی دعا نصیب پڑی, میں نے بخشی آپ کو 5 سنٹ دے دے, اور کمڑیا صاحب اس کو بخش دے دے. وہ پہلی دعا کبھی نہیں پڑھے, دوسری دعا میں آ گیا. تین چار دن میں نے مارک کیا تو کمڑیا صاحب کے گھر پہ ایک دفعہ بیٹھے تھے تو میں نے پوچھا, کمڑیا صاحب وہ فلانا ایک آدمی آتا ہے, میں نے تین چار دن سے دیکھا وہ پہلی دعا روز معاف کرتا ہے, کہتا ہے بہت برسوں سے اس کی عادت ہے, وہ پہلی دعا نہیں پڑھتا, جماعت خانے میں لیٹ آتا ہے وہ 5 سنٹ دے کے معاف کرتا ہے. میں بولا اس کا گناہ آپ کے سر کے اوپر ہے کمڑیا صاحب, آپ کو کوئی سکتہ نہیں کہ وہ دعا نہ پڑھے اور آپ اس کو دعا معاف کر دو. تو بولا یہ مکھی کمڑیا کی سکتہ نہیں. میں بولا یہ سکتہ نہیں, بھول چوک کی سکتہ ہے. اگر ایسا ہے کہ 5 سنٹ دے کے آخری دعا معاف ہوتی ہے تو روز کے 15 سنٹ ہی ہے نا, مہینے کے 4.5 شلنگ اور برس کے کتنے ہوئے 52 شلنگ, در برس 52 شلنگ دے کے آدمی اکھے برس کی دعائیں معاف ہو جاتی ہیں. کمڑیا صاحب یہ ٹھیک نہیں. کمڑیا صاحب کو یہ بات لگی صحیح. میں نے کہا ٹھیک ہے, اس نے دعا لیٹ پڑی, جماعت کے ساتھ پڑھنی چاہیے اور نہیں پڑھی, تو جماعت کے ساتھ پڑھنے کا جو ثواب تھا وہ اس نے گنوایا. دل میں دکھ ہوا کہ جماعت کے ساتھ دعا نہیں پڑھ سکا. کمڑیا صاحب مکھی صاحب جماعت کے ساتھ دعا نہیں پڑھ سکا, مجبور ہو گیا, دیری ہو گئی, ٹریفک میں پھنس گیا, کوئی آدمی آ گیا. آپ میرے اوپر رحم کرو کہ وہ جماعت کا ثواب مجھ کو دو, تو یہ مکھی کمڑیا کی سطح ہے. لیکن جماعت کو یا کسی ویکتیگت کو تم دعا مت پڑھو. ایسے بہت سے والنٹیئرز ہیں دعا کے ٹائم کے اوپر باہر کھڑے رہتے ہیں اور وہ یہ سمجھتے ہیں کہ مکھی صاحب نے ہم کو کہہ دیا, اور اگر کبھی مکھی کمڑیا نے کہا کہ تم کو دعا معاف ہے تو اس کا گناہ مکھی کمڑیا کے اوپر. مکھی کمڑیا کی کوئی سکتا نہیں, کہ کسی کو یہ کہے کہ تم کو دسواں معاف، تم کو عبادت معاف، یا تم کو دعا معاف، نہیں، بالکل نہیں. والنٹیئرز لوگ حضر امام کے حضور میں نیروبی کے اندر انہوں نے چھیل لی، سب سے چھیل لی، آخری مہمانی رکھی، والنٹیئرز کھڑے ہو گئے. مکھی نے کہا خداوند یہ سب والنٹیئرز بہت کام کرتے ہیں. دھنی ماں باپ بہت راضی ہوا ان کے اوپر، بہت خوش ہوا، خوب دعائیں دی. کیپٹن آیا آگے، میجر کو کہتا ہے وہ بات کرو. تو کیا بات تھی؟ میجر کہتا ہے مولا ہمارے میں بہت سے ایسے والنٹیئرز ہیں کہ وہ صبح پروڑیے لوگوں کو گھروں میں جا کے اٹھاتے ہیں، تو خداوند اس میں بہت سے ایسے ہیں جن کے پاس بول ہے مگر وہ عبادت نہیں کر سکتے، تو خداوند ہم کو کیا کرنا چاہیے؟ من میں یہ نیت تھی. میجر مجھ کو کہتا ہے کہ ہم یہ سمجھتے تھے مولا کہے گا تم کو عبادت معاف. حضرت امام نے کیا کہا؟ عبادت تو کرنی چاہیے. چپ ہو گئے. جب ہی چپ ہو گئے تو سب کہتے ہیں دیکھو تم اپنے دو گروپ بناؤ، ایک گروپ 4 سے 4:30 بجے اٹھانے جاوے اور دوسرا گروپ عبادت کرے. 4:30 سے 5 بجے جو اٹھانے جاتا ہے وہ بیٹھ جاوے عبادت کے اوپر، اور عبادت کے اوپر بیٹھا ہوا گروپ جا کے اٹھا کے لے کے آؤ. لیکن عبادت کرو، بھلے آدھا گھنٹہ کرو، عبادت معاف نہیں ہوتی. بہت جماعت خانوں کے اندر دیکھتا ہوں میں کہ دعا کے اندر بھی کچھ دفتری ہیں، وہ کچھ لکھتے رہتے ہیں، جماعت دعا پڑھتی ہے، وہ اناؤنسمنٹ وغیرہ کے کچھ فرمان کوئی بھی جماعت کی کام کاج لکھتے رہتے ہیں، جماعت کھڑے ہو کے تصویر نکال رہی ہے تو بھی وہ لکھ رہے ہیں، جماعت گھٹ پاٹ کی استھاپنا کر رہی ہے تو بھی وہ لکھ رہے ہیں. یہ سیوا کرنے سے تصویر نہیں پڑی، استھاپنا کی دعا میں شامل نہیں ہوا، دعا نہیں پڑی یا دعا ادھوری پڑی، یہ جو گناہ چڑھ گئے، مولا کی یہ کاغذ کے اوپر لکھنے کی جو سیوا ہے یہ سیوا وہ گناہ معاف نہیں کرائے گی. اور اگر کسی مکھی کانوڑیا نے ان کو کہا ہے تو وہ چھوٹ گیا، مکھی کانوڑیا پکڑے گئے. مذہب کی معافی کا حق کسی کو نہیں امام کے سوائے، حضرت امام کے سوا کوئی معاف نہیں کر سکتا. تو میں آپ کو عرض کر رہا تھا کہ یہ تین وقت کی جو دعا ہے یہ پڑھنی ہی چاہیے. جب میں نے کمڑیا صاحب کو کہا تو کمڑیا صاحب کہنے لگے کیا کرنا، میں بولا میں کل پرسوں واعظ کروں تو میں دھیان کھینچوں گا. کہتے نہیں ٹھہر جاؤ، میں اس کا رستہ کرتا ہوں. دوسرے دن وہی صاحب آئے، مکھی کمڑیا صاحب پہلی دعا نہیں پڑھی، میں نے بخشی آپ کو، تو مکھی کمڑیا صاحب کہتے ہیں 25 شلنگ لاؤ. اس نے ہاتھ میں تو 5 سنٹ رکھے تھے، اب وہ 25 شلنگ تو دیکھنے لگے. کمڑیا صاحب سو 25 شلنگ، 25 شلنگ تو یہ تو نہیں پوسائے، نہیں پوسائے تو بیسی نہیں دعا پڑھو، دعا پڑھی جا سکتی ہے نا. جماعت میں دعا پڑھ رہی بھلے پڑھ رہی، رات کے 12 بجے تک بھی دعا پڑھ سکتے ہو. رسول پاک فرمایا بھولی ہوئی دعا بھلے کتنے بھی دن ہو جائیں جبھی بھی تم کو یاد آوے بیٹھ کے پڑھ لو. جماعت کے اندر میں آپ کو عاجزی کر کے آپ کا دھیان کھینچتا ہوں. مہربانی کر کے اپنے یاروں دوستوں سگے کٹمبیوں کو سب کو بولو. ہوتا یہ ہے دینداروں، ایک ہی جگہ ایک ہی جماعت خانے میں جو آواز ہوتی ہے ہر جگہ ریپیٹ نہیں ہو سکتی. سب کو کہو جماعت کے اندر، سب کو کہو دعا کا کوئی آپشن نہیں، دسوند کا کوئی آپشن نہیں، یہ چیزیں ہمیں دینے ہی چاہیے. تو ان کی جو کچھ بھی بھول چک ہوتی ہے، ترن وقت نی دعا نی، اس کا چھانٹا ہم للۃ القدر میں لیتے ہیں. اسی طرح سے تیسرا چھانٹا دسوند کی بھول چک کا ہے. اجانی چیزیں ہمارے خیال سے اتر گئیں، کسی کے گھر گیا میں کھا آیا. یوزولی یہ ہمارے مذہب کی پرنالی کا ہے، ٹریڈیشن ہے. ہم اسماعیلی دنیا میں ایک ہی قوم ہے کہ ہم غیروں کا نہیں کھاتے. کبھی کبھی لوگ پوچھتے ہیں مشنری صاحب اس ناصریوں کے ساتھ کھانے کی چھوٹ ہو گئی کیونکہ حضرت امام بولے دیواریں توڑ ڈالو اور تم یہ بناؤ. تو میں نے بولا کہ کافروں کے پاس بھی کھاؤ، اس ناصری کافر تو نہیں ہے، مسلمان ہے. کب کہا امام نے کہ تم ان کے ساتھ کھانا پینا کھاؤ؟ وہ تو اس ناصری تو اس ناصری ہیں. ہم اسماعیلی کے گھر کے اندر بھی جا کے کبھی کھانا کھاتے ہیں تو دینداروں ہم اس میں سے بھی دسوند نکالتے ہیں. ہم اسماعیلی آخری دنیا میں ایک ہی قوم ہے کہ ہم غیروں کا نہیں کھاتے. صرف بلڈ ریلیٹیوز جو ہیں, ماں باپ بہن بھائی سگے شوہر بیوی بچے وغیرہ, سگی ماسی ماموں چاچا پھوا دادا نانا, یہ جو بلڈ ریلیٹیوز ہیں ان کے گھر پہ ہم جب بھی کھا پی کے آئیں تو ہمارے اوپر دسوند کا کوئی دوش نہیں. لیکن ان کے علاوہ جو ہمارے ریلیٹیوز ہیں لیکن بلڈ ریلیٹیوز نہیں, ہمارے دوست ہیں مگر اسماعیلی ہیں, ان کے بھی گھر کھانا کھا کے آؤ تو اندازہ کرو کہ آج میں نے $4 کا کھایا ہے تو $1 دے دو, اگر جو 1/4 میں ہیں نہیں تو 50 سینٹس دو, کبھی $1 کا اندازہ کیا ہے تو 12.5 سینٹس دے دو. ہم اسماعیلی لوگ دوسرے کا نہیں کھاتے, ہم دوسرے کا مال نہیں کھاتے. ہم اسماعیلی تو ایک دوسرے کا مال ادھار بھی کھا جاتے ہیں, ہضم کر جاتے ہیں, تو شاپنر کا مال کیسے چھوڑتے ہیں؟ اور جو شاپنر کا مال کھا جاتا ہے وہ دوسروں کا کیسے چھوڑے گا؟ ہماری جماعت کے اندر اسماعیلی بھاگیدار کرتے ہیں تو ہارڈلی 5-10% بھاگیداری چلتی ہے. ہم ایک دوسرے کے ساتھ آنےسٹ نہیں ہیں کیونکہ ہماری دسوند کی کچاس ہے. چلو یہ ٹاپک بہت لمبا نہ ہو جائے. دسوند کی بھول چوک, جان بوجھ کے دسوند نہیں دیا, وہ اس دن معاف نہیں ہوتا, اس کے لیے اسپیشل چھانٹا لینا چاہیے. اور ہر مہینے چاند رات کو جو چھانٹا ہوتا ہے وہ بھی دسوند کی بھول چوک کا چھانٹا, ود ان دیٹ منتھ اونلی, پہلی تاریخ سے چھلی تاریخ, یعنی ایک چاند رات سے دوسرے چاند رات کے بیچ میں جو کچھ بھی ہم نے دسوند دینی تھی اس میں کچھ بھول چوک ہو گئی, اکاؤنٹ کرنے میں مسٹیک ہو گئی, میں کوئی چیز بھول گیا ان انٹینشنلی, تو وہ دسوند کا چھانٹا چاند رات کو ہے. چاند رات میں اور کوئی گناہ کی معافی کا چھانٹا نہیں ہے, اٹس پیورلی اونلی دسوند. بعض لوگ چاند رات کے اندر روحانی چھانٹا لیتے ہیں, تو روحانی چھانٹا کیسے ہو سکتا ہے؟ یہ تو دسوند کا چھانٹا ہے, روحانی تو گزر گیا, اب وہ کمانی تو نہیں کرتا, ادھر سے دسوند تو بھیجتا نہیں ہے, تو دسوند کا چھانٹا کیسے لیا جائے؟ چاند رات میں روحانی چھانٹا نہیں ہوتا, اسی طرح سے بیت الخیال میں بھی روحانی چھانٹا نہیں ہے, کیونکہ صبح کی عبادت کر کے جو روحانی گزر گئی اب وہ اس کی قسمت اس کے ساتھ, اب اس کا چھانٹا یہاں کیسے دیا جا سکتا ہے؟ البتہ لائف ڈیڈیکیشن میں 5 بار سال میں ان منڈلیوں میں کہ جن میں حاضر امام روحانی ممبر قبول کرتے ہیں اس میں روحانی کا چھانٹا ہو سکتا ہے, لیکن بیت الخیال میں بھی نہیں, چاند رات میں بھی نہیں. تو دیندارو دسوند کی بھول چوک کا چھانٹا, سارے آکھے برس میں کوئی چیز رہ گئی تو وہ ہوئی, اور کبھی میں نے دسوند نہیں دی 2-5-10 برس تک, اب میرے کو یہ بات کی چیتونی آئی, میں ریپینٹ ہوتا ہوں تو میں جا کے کہتا ہوں مکھی بابا میں نے اتنے برس دسوند نہیں دی, میری بہت بڑی بھول ہو گئی, گت بخشے ساتیر بخشے, آپ حکم کرو اتنی رقم دوں, میرے کو میرے آج تک کی میری سلیٹ کلین ہو جائے, میرا چوپڑا کلین کر دو, میں معافی مانگتا ہوں اور آج سے پرومس کرتا ہوں برابر دسوند دوں گا. تو مکھی کامڑیا کا حق ہے, بھلے 1 سینٹ لے کے بھی چھانٹا دے دے وے, لیکن مکھی کامڑیا دیکھتے ہیں 10 برس تک دیا نہیں, مالدار آدمی ہے تو اس کے پاس سے کچھ رقم لے کے پوچھ لے رہے تیری من مراد کیا ہے. مذہب میں کوئی زور زبری نہیں, مذہب کا کرائیٹیریا پیسہ نہیں ہے, مذہب کا کرائیٹیریا کانشنسنیس ہے اور ایمان کی محبت ہے. تو دسوند کی بھول چوک کا چھانٹا تیسرے نمبر کا ہے. چوتھا چھانٹا ہے چار یوگ کا. چار یوگ سے ہم لوگ جنم لیتے لیتے یہاں تک پہنچے. آج دنیا کے اندر ہماری لائف میں جتنے بھی دکھ ہیں دینداروں, وہ تمام دکھوں کا کارن ہماری پاس لائف کے کیے ہوئے اعمال اور کرم ہیں, اس وجہ سے آج ہم دکھی ہوتے ہیں. تو ہم مکھی کمڑیا کو عرض کرتے ہیں کہ میرے چار جھگ کی چھانٹے, چار جھگ کی جتنی بھی میری بھول ہو گئی مولا مجھ کو معاف کرے. گنان کے اندر ہے چارے چارے جھگنا جیوڑا تمہارا, یا مولا یہ تیرے جیو چار جھگ سے ہیں, ہم چار جھگ سے چلے آتے ہیں, ہماری لائف چھوٹی نہیں ہے. تو چار جھگ میں ہم نے جو کچھ بھی غلطیاں بھول چک کی ہیں ہم اس کی معافی چاہتے ہیں. ایک بات میں کلیئر کر دوں آپ سب کے سامنے, میں کسی کا پیسہ کھا گیا ہوں, और मुखी को आके बोलूं मुखी साहब मेरे गुनाह माफ कर दो, मन में समझता हूँ, मुखी तो नहीं कहता, ये समझ के मेरे गुनाह माफ कर दो, इसमें आता है आगे गुनाह की बात, तो मुखी साहब का तो मालूम नहीं मैंने किसका पैसा खाया है। और मुखी साहब छांटा देते हैं तो मन में कहता हूँ चलो फलाने के पैसे तो मेरे माफ हो गए। नहीं दीनदारो, ये बात नहीं, छेतरने की कोशिश मत करो मौला को। यहां तमाम जितने भी छांटे हैं ये मजहबी गुनाहों के छांटे हैं, लोगों के साथ, सगे कुटुंबियों के साथ हमने जो दगे फरेब किए हैं, किसी का माल खा गए, उन गुनाहों की माफी हमको जमात खाने में नहीं मिलती। वो तो जिनके गुनाह किए हैं उनके पास जाके माफी मांगनी चाहिए। पांचवा छाटा है छड़ीदार का। ये मुखी कामड़िया हैं, ये छड़ीदार हैं। छड़ी कहते हैं लकड़ी को, हाथ में जो स्टिक होती है, ये स्टिक का मतलब अथॉरिटी है। इमाम के नेमे हुए जो अथॉरिटी वाले यानी के मुखी कामड़िया, इनकी मैंने आपको पहले से कहा कि मुखी कामड़िया की बेअदबी कभी मत करना। ये छड़ीदार का छांटा उसमें आता, फिर भी कभी मुखी कामड़िया की बेअदबी हो गई तो उस दिन ये छड़ीदार का छांटा ये है कि मुखी कामड़िया या वो अमलदार के जो इमाम की तरफ से धर्म को चलाने के लिए बनाए गए हैं, ये छड़ीदार के जो छांटे गुना कुछ किए तो छांटे से बख्शा जाता है। छड़ीदार के अंदर नामदार काउंसिल नहीं आती। छठा छांटा है तौबा का। मैंने कोई चीज का गुना किया, मौला के पास रोया, मैंने तौबा किया, मौला फिर नहीं करूंगा। तौबा कहते हैं प्रॉमिस करना कि वापस नहीं करूंगा, इसका नाम तौबा है। एक खाली दाखला देता हूं, एक आदमी ने ऐसी टेक ले ली कि मैं हर रोज चाहे कुछ भी हो जावे मैं रोज टाइम पर जमात खाने जाऊंगा। टेक ले ली और टेक लेके फिर भूल गया, भूल गया, फिर किसी दिन याद आया हो मैंने तो ये टेक ली थी वापस, या मौला मेरी भूल हो गई, मैं तेरे से प्रॉमिस करता हूँ फिर रिपीट नहीं करूंगा, और मैंने तौबा कर ली। अल्लाह ताला कुरान में फरमाया तौबा करने से खुदा माफ करता है, यानी खुदा के पास माफी मांगने से और प्रॉमिस करने से कि वापस नहीं करूंगा खुदा बख्श देता है। लेकिन अल्लाह फरमाया बार बार घड़ी घड़ी ऐसा करने से खुदा सजा देता है। एक दफा माफी मांगी, दूसरी दफा माफी मांगी, तीसरी दफा माफी मांगी, खुदा ताला के साथ हमने मस्करी की, खुदा ताला फिर सजा देता है। तौबा करके तोड़ना यह गुनाह है। फिर हमको ख्याल आता है तो हम मुखी के पास जाके ये छांटा लेते हैं, तौबा का छांटा, कि मैंने जितनी भी तौबाएं की, प्रॉमिस किए और फिर भी नहीं पाला, या मौला वो मुझे बख्श दे। लेकिन नेक्स्ट टाइम इस बात के लिए होशियार रहना चाहिए। सातवां छांटा है गुनाहों में छांटो। अब ये वो गुनाहों की बात है। माता पिता को दुख दिया, ये बावन घाटी के अंदर आएगा। माता पिता को दुख दिया, किसी का माल खा गए, चोरी कर दिए, किसी का हक खाया, किसी की गिबत की, ये गुनाह जो हैं, ये गुनाहों की माफी नहीं होती। जिसका गुनाह किया है उसके पास जाके माफी मांगो तो वो माफ होता है। मगर हमने धर्म के अंदर कुछ गुनाह कर दिए, बहुत दफा मैं कहा करता हूं अल्लाह मेरे मेहरबानी करके अपने जीव के ऊपर रहम करो और जमात खाने के अंदर अदब से बैठो। मैं बहुत दफा कहा करता हूं, मैं बहुत दफा लोगों को कोई लंबे पांव करते हैं तो मैं टोक देता हूं, मेरी आदत है और मैं करता रहूं। क्यों? मैंने प्रॉमिस किया हुआ है कि मैं जमात को सही रास्ते पर लगाने की कोशिश करूं। न मानना आपका काम है, हम हजर इमाम के फरमान नहीं मानते तो अबू अली किस खेत की मूली है, लेकिन मेरा फर्ज है। तो जमात खाने के हम ऐसे बहुत से गुनाह करते हैं, बहुत से गुनाह होते हैं, न्याज पीते पीते गिर जाता है। आपको एक छोटी, मैं अपनी लाइफ में से एक मैं चीज देता हूं, मेरी आदत नहीं है कि मैं अपनी लाइफ की चीजें बयान करूं। मेरा एक लड़का था छोटा, 3 महीने का, मेरी वाइफ उसको जमात खाने लेके गई, मैं नीचे इंतजार करता रहा। वाइफ मेरी बड़ी देर से आई, पूछा भी क्या बात है, इधर बैठी हुई है, सुनती है मेरी बात को, मुझे कहती है बच्चे ने पेशाब कर दिया था, جماعت خانے کے اندر میں وہ جگہ صاف کر رہی تھی، اچھا کیا تم نے صاف کیا، لیکن ہمارے اوپر، ہم ماں پتا کے اوپر یہ گناہ ہے ایسے بچے کو کہ ایسی حالت میں کہ وہ جماعت خانے کو گندا کرے، اس کو نہیں لے جانا چاہیے، یا لے کے جاؤ تو اس طرح کہ کبھی پیشاب پخانہ کرے، تو جماعت خانہ گندا نہیں ہونا چاہیے، بلکہ ایسے بچے کو جماعت خانے کے باہر ہی رکھنا چاہیے۔ اگر اس نے پیشاب یا پخانہ کر بھی دیا تو کپڑوں میں تو ہے نا، اور وہ کپڑے گندے کپڑے کے ساتھ جماعت خانے میں آیا ہے کہ جہاں روحانیاں آتی ہیں۔ میں نے کہا بچوں کو جماعت خانے میں مت لاؤ، لاؤ جلدی سے نیاز پلا کے چھانٹا لے کے باہر نکال دو، یہ گناہ ہمارے اوپر ہے، مات پتا کے اوپر۔ دوسرے دن میں نے بھی جا کے مکھی صاحب کے پاس معافی مانگی، مکھی صاحب میرے بچے نے اس طرح کیا، میں گنہگار ہوں، میں اور میری بیوی ہم دونوں معافی چاہتے ہیں۔ اس طرح ہم بہت سے گناہ جماعت کے اندر کر دیتے ہیں کہ جہاں ہم کو سینس نہیں ہوتی۔ آج اس ٹاپک کو میں بہت ڈیٹیل میں نہیں کہہ سکتا، لیکن جماعت کے، جماعت خانے کے بہت سے گناہ ہیں، تو یہ سب گناہ ہم کو کانشیسنیس ہونی چاہیے گناہ نہ کریں۔ گپت گناہ، گپت کہتے ہیں چھپا کے، ایک آدمی چھپ چھپا کے سگریٹ پیتا ہے، لوگوں کو معلوم ہی نہیں، شراب پیتا ہے۔ ہماری قوم میں ایسے بہت سے لوگ ہیں، ایکسٹرا عورتیں رکھی ہوئی ہیں، زنا کرتے ہیں، ایڈلٹری کرتے ہیں، یہ گپت گناہ ہے، یہ عظیم گناہ ہے۔ یہ گناہ صرف سوسائٹی کے نہیں، سوسائٹی کے تو گناہ ہیں، مگر یہ جماعت کو گندا کرتے ہیں۔ ایک آدمی کہ جو ایڈلٹرر ہے، ایک آدمی جو زنا کرتا ہے، عورت ہوئے کہ مرد ہوئے، اپنی میریڈ لائف کے باہر اس نے سیکشول کانٹیکٹس رکھے ہوئے ہیں، ہمارے مذہب کے اندر یہ چیز حرام ہے، وہ آدمی جماعت خانے کے اندر آ کے نیاز پیے، تسبیح نکالے، دعا پڑھے، عبادت بندگی کرے، اس کا مائنڈ تو پولیوٹڈ ہے، کیونکہ اس کی نظر بھی بد ہوتی ہے، اس کا دل پاک نہیں ہے۔ زانی آدمی کا اندر باہر دونوں گندا ہے، یہ گپت گناہ ہے جو انسان کو بہت مار دیتے ہیں۔ اس کی مار ہم کو آہستہ آہستہ لگتی ہے، مگر ضرور لگتی ہے۔ ان گپت گناہوں سے ہمیشہ بچنے کی کوشش کرو۔ میریڈ لائف کے باہر سیکشول کانٹیکٹ ہمارے مذہب میں حرام ہے۔ ہمارا اسماعیلی دین جو ہے وہ روحانی مذہب ہے، ہم شریعت پہ اونچے ہیں، ہمارے مذہب کا ایم یہ ہے کہ ہم مر جائیں بلکہ زندگی کے اندر بھی، جیتے جیتے بھی ہمارا روح حضر امام کے نور کے ساتھ ملا ہو۔ معافی چاہتا ہوں۔ مومنوں، اپنی لائف کو ہمیں سدھارنا چاہیے، ہماری زندگی پاک ہونی چاہیے، ہماری نظر پاک ہونی چاہیے۔ اس قسم کے اور بھی بہت سے گپت گناہ ہیں، ایسے گپت گناہ بھی ہیں کہ جن کے اندر لوگ جماعت خانے میں چوری کرتے ہیں۔ کئی لوگ ایسے ہیں دو تین ناندیاں لیتے ہیں، ایک ناندی کے پیسے دیتے ہیں۔ کئی لوگ ایسے ہیں کہ کارسازی گنتے گنتے دو چار نوٹیں کھیسے میں ڈال لیتے ہیں۔ ایسا بھی ہوا ہے کہ مکھی کامڑیا کارسازی کھا گئے، ایسا بھی ہوا ہے کہ مکھی نے جماعت خانے کو مارگیج رکھ دیا بینک میں اور پیسے اٹھائے، لوگوں کو معلوم نہ پڑا، مگر یہ گپت گناہ ہے جو لوگوں کو پتا نہیں لیکن شاطر جانتا ہے۔ ایسے ہزاروں قسم کے گناہ ہیں کہ ان گناہوں سے مولا ہمیں بچاوے۔ نواں گناہ ہے روشنی نہ گناہ۔ روشنی کیا ہے؟ انتکرن کے اندر ایمان کی روشنی۔ ہم جان بوجھ کے اپنے ایمان کو جھانکا کر دیتے ہیں، ہمارے اندر کی روشنی خراب ہو جاتی ہے، یہ روشنی کا گناہ ہے، مولا اس سے بچاوے۔ پہلی منزل کا گناہ یہ ہے، میت ہو گئی، روح نکل گئی، غسل دیا اس کو، غسل دیا، کفن دیا، یہ پہلی منزل ہے۔ اس پہلی منزل کے اندر جو آدمی گزر گیا ہے اس کی روحانی اوپر ایئر میں لٹکتی ہے، فلوٹ ہوتی ہے۔ کوئی کوئی جیو ایسا ہے کہ ادھر روح نکلی اور مولا کے نور میں مل گئی امیجیٹلی، لاکھوں میں ایک۔ موسٹلی تو جو میت ہو گئی वो आदमी एस्ट्रल बॉडी में एयर में फ्लोट होता है, अपनी बॉडी के साथ रहता है, उसको हम गुसल देते हैं, वो देखता है। गुसल देने वाले शायद इस बात का एहसास नहीं करते, मगर वो रूहानी हाजिर है उस वक्त। ये रूहानी कि जिसकी मैयत अभी पड़ी है, अगर उस वक्त उसकी कोई बुराई अपनी मैयत के लिए कुछ जाहिर हुई, तो ये पहली मंजिल का गुनाह है। जीव निकलने में दुख लगता है, जीव निकलने में तकलीफ होती है, मोमन को नहीं होती। उसके आमाल के हिसाब से उसको खुदा ताला हुक्म देता है। जो आला दर्जे के रूह होते हैं, वो तो मक्खन में से बाल खींच लो, उसको जरा भी तकलीफ नहीं होती। गुनहगारों को मौत के वक्त तकलीफ होती है। दूसरी मंजिल यह है कि मैयत उठा के जनाजा बना के हम उसको कब्र में ले गए, ये दूसरी मंजिल है। तो इस दरमियान भी वो रूहानी ने अगर कुछ गुनाह किया या उसका दिल पीछे रह गया दुनिया के अंदर, तो ये गुनाह हमको बख्शाने के लिए शाहपीर का हुक्म है। बारवां है कब्र ने पूछाना ना। हमारा इस्लाम हमको कहता है कि कब्र में तुमसे पूछा लिया जाएगा। ये हमारा जो टोर्सो है ये भी कब्र है, और मिट्टी की कब्र है वो भी कब्र है। मौत के वक्त हमको अंदर जो पूछाना मिलता है ये कब्र का पूछाना है। अगर हमने मैयत को जल्दी से दफन कर दिया और वो पूछाना बाकी रहा, तो वो बाकी का पूछाना कब्र में दफन होने के बाद होएगा। कभी कभी सात सात आठ आठ दिन तक हम मैयत कोल्ड स्टोरेज में पड़ी रहती है मोर्चुरी के अंदर, ये भी ठीक नहीं। मगर पूछाना एक सेकंड का भी होवे, एक दिन का भी होवे, एक महीने का भी होवे, क्योंकि जैसी हमारी दुनिया में लाइफ होगी उस हिसाब से हमारे पूछाना लिया जाएगा। पूछाना भी लिया जाएगा, एक्सप्लेनेशन देना पड़ेगा, और उसकी सजा नकी होती है। तेरवा है कब्र नी भीड़ यानी तंगी। जब इंसान को बाज दफा एंजाइना की बीमारी होती है ना, तो खुदा न करे किसी को होवे, लेकिन जिसको एंजाइना का अटैक हुआ है उसको पूछो कि जब ये एंजाइना हार्ट को अटैक होता है, एंजाइना कहते हैं हार्ट में ब्लड कमती जाता है तो हार्ट सुकड़ जाता है, उस वक्त ये जो फेफड़े हैं इस तरह लगता है कि जैसे को वाइस में बंद करके इसको कस रहा है। या कभी किसी को निमोनिया हो जाए तो निमोनिया के अंदर भी तंगी होती है, आदमी सांस भी नहीं ले सकता। दम की जैसी तंगी नहीं होती, निमोनिया के अंदर आदमी का बदन जो है ना कसा जाता है, भिड़ाया जाता है, दबाया जाता है। यही एक निशानी है कि कब्र के अंदर मौत के वक्त गुनहगार को दबाया जाएगा। कब्र उसको तंग करती है, न वो मरता है, न जीता है, न सांस लेता है। अल्लाह सबको बचाए। चौदवा चाहता है पुल सरात का। ये जिंदगी हमारी पुल सरात है, इस जिंदगी में से निकल के हमको दूसरी जिंदगी में जाना है। तो ये पुल सरात में खुदा ताला हमारा ईमान सलामत रखे। चौदवा पंद्रहवा चाहता है बावन घाटी का। बावन घाटी के अंदर हमारी दुनिया की लाइफ में बहुत सी ऐसी चीजें हैं, जैसे कि माँ बाप को दुख दिया, बहन का माल खा गए, दूसरे का माल खा गए, विद्या इलम देने वाले गुरु का अपमान किया, ये सब बावन घाटी के गुनाह हैं। सोलमा और आखिरी छांटा 19 टोल का है। इंशाल्लाह कभी फ्यूचर में टाइम लगा तो ये 19 टोल के ऊपर मैं वाज करूंगा। ये सब छांटे मिलके 16 छांटे होते हैं जो हम चांद ललितपुर कदर में हम छांटे लेते हैं। दिनदारो ये हमारी लिस्ट हमें याद रखनी चाहिए, और हमको ये ख्याल करके कि हमारे मजहब ने हमारे लिए कितनी छूट दी है कि हमको इसी दुनिया के अंदर गंदगी में से पाक करके छांटा देके हमारी रूहानियत को ऊंचा उठा दिए, हमारे ऊपर मौला रहम करता है। मुखी कमड़िया पास मैं माफी चाहता हूँ, आज मैंने बहुत लंबी वाज कर दी। दीनदारों मौला आपको सुखी आबाद करे, ईमान की सलामती देवे, हकीकती समझ देवे, दो जहान में बरकत देवे, धर्म की समझ देवे, मौला अपनी मारिफत देवे, मौला रूह को बेदार कर देवे, मौलाना हजर इमाम दस्तन सुकरीत में पूरा रखे, फरमान बरदार मोमन बनाए, धार्मिक फर्जों में पूरा करे, दीन में दुनिया में अपनी छत्र छाया में रखे, तमाम मुश्किलें मुसीबतें आफत बलाएं दूर करे, मौला आपकी दुआ बंदगी में असर पैदा करे। मौलाना हज़रत इमाम आपको दो जहान में अपनी छत्र छाया में रखे, ज़हर बातों की दार नसीब करे है।